اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ ایام فاطمی سے ہم گزر رہے ہیں، اور ضروری ہے، بہتر ہے کہ ان ایام فاطمی میں ان مسائل کو زیر بحث لایا جائے جو خواتین سے متعلق ہیں۔ چنانچہ آج کے دن کے لیے جو موضوع آپ کے لیے منتخب کیا گیا ہے وہ ہے اسلام اور حجاب، یا فلسفہ حجاب۔ سب سے پہلے ہماری گفتگو چند مقدماتی نکات کی طرف ہوگی، پھر لباس اور مغرب کے تعلق سے متعلق، حجاب اور مغرب، مغرب کیا رویہ، پوائنٹ آف ویو رکھتا ہے حجاب کے لیے، حجاب اور قرآن، قرآن حجاب کے لیے کیا کہتا ہے، حجاب اور فقہ، فقہی اعتبار سے چند نکات، حجاب اور فاطمہ، جناب سیدہ کا حجاب، اور آخر میں چند مصائب کے جملے۔ ایک درود پڑھ دیں محمد والے محمد۔ سب سے پہلے ایک خبر جو ہمارے موضوع سے متعلق ہے، بالکسہ چیبو، 12 سال کی لڑکی، افریقہ کے ملک نائجر میں، جس کا ایک ایشو انٹرنیشنل میڈیا کی نظر ہوا اور بہت زیادہ اس پہ گفتگو، بحث و تمہیس ہوئی۔ یہ لڑکی ڈاکٹر بننا چاہتی ہے، 12 سال کی ہے، اس کے والدین اس کی شادی اس کے کزن کے ساتھ ابھی کر دینا چاہتے ہیں، اور وہ یہ نہیں چاہتی کہ میں شادی کروں کیونکہ مجھے ڈاکٹر بننا ہے، اور لوگوں کے نزدیک، انٹرنیشنل میڈیا کے نزدیک، اگر اس کی شادی ہو گئی تو یہ ڈاکٹر نہیں بنے گی۔ اور مغرب کا ایک اور اعتراض ہے، وہ یہ کہ 18 سال سے پہلے شادی نہیں ہونی چاہیے، کیونکہ 18 سال کی عمر میچورٹی کی عمر ہے، 18 سال میں انسان بالغ ہوتا ہے۔ مغرب دنیا میں قانون ہے کہ 18 سال سے پہلے آپ ووٹ نہیں دے سکتے، 18 سال سے پہلے آپ شادی نہیں کر سکتے، 18 سال سے پہلے آپ انڈیپینڈنٹ نہیں رہ سکتے، آپ ہمیشہ والدین کی سپرویژن میں رہیں گے، کوئی آپریشن کروانا ہو اس کی کنسنٹ آپ نہیں دے سکتے، کسی قسم کی بھی ایکٹیویٹی انڈیپینڈنٹلی آپ 18 سال سے پہلے انجام نہیں دے سکتے۔ سو یو ول بی ٹریٹڈ ایز مائنر، جو کام کریں گے آپ والدین کی سپرویژن میں کریں گے۔ یہ ہے مغرب کا معیار میچورٹی کے لیے، لیکن ہمارے یہاں معیار میچورٹی کا، بلوغت کا کچھ اور ہے۔ اسلامی حوالے سے 18 سال میں آدمی کیا کچھ کر سکتا ہے، میں چند صفات گنواؤں گا، آپ اس شخصیت کا نام لیے گا۔ ایک عورت نے 18 سال کی عمر میں اپنے آپ کو بہترین بیٹی ثابت کیا، ایک شخصیت نے اپنے آپ کو 18 سال کی عمر میں بہترین بیوی ثابت کیا، ایک شخصیت نے اپنے آپ کو 18 سال کی عمر میں بہترین ماں ثابت کیا، اور پھر اسی عورت نے 18 سال کی عمر میں اپنے آپ کو سیدۃ النساء اہل الجنہ اور سیدۃ النساء العالمین ثابت کیا۔ آپ نے دیکھا مغرب کس طرح عورت کی بلوغت، عورت کی ذمہ داری اور عورت کے میچور ہونے کو مؤخر کرتا ہے، اور اس کو مائنر یا بچہ ڈیل کرتا ہے 18 سال کی عمر تک۔ اور ہمارے یہاں ایک شخصیت، ایک مقدس شخصیت، 18 سال کی عمر میں عورت کی معراج، یعنی اس معراج کو جس کو کوئی عورت نہیں پہنچ سکتی، دنیا و جہان و عالمین کی بہترین عورت 18 سال میں اس نے یہ کام کر دیا۔ تو یہ وہ چیلنج ہے اور یہ وہ تماچا ہے جو مغرب کے منہ پہ مارا گیا ہے اسلام کی اس خاتون نے، کہ تم جس بچی کو، جس لڑکی کو، جس عورت کو ذمہ داری اور مکلف کا کریڈٹ دینے کو تیار نہیں، اس عمر میں عورت کیا کچھ کر سکتی ہے۔ بلکہ مغرب میں تو ٹین ایج کی اصطلاح متعارف کروائی گئی ہے، 13 से लेकर 19 तक हम इस एज को टीन एज कहते हैं। यानी इस एज में लड़का या लड़की कोई भी काम कर लें, कोई गलती कर लें, लग्जिश कर लें, गुनाह कर लें, तो ये कह के माफ़ कर दिया जाता है कि छोड़ो भाई, ये तो अभी टीन एजर है, चुनाचा इनकी बातों का क्या भरोसा। तो ऐसा नहीं है, हमारे यहाँ लड़की या औरत 9 साल में जिम्मेदार मुकल्लफ हो जाती है और लड़का या मर्द जो है वो 15 साल के बाद मुकल्लफ या जिम्मेदार हो जाता है। अब वो इंडिपेंडेंट है, अब वो अपनी ज़िंदगी आज़ादाना तौर पे गुजार सकते हैं। लेकिन अगर हम अपनी माशरे की लड़कियों को देखें, 18 साल की लड़की से पूछें कि तुमने अब तक क्या किया, तुमने घर गृहस्थी में क्या कुछ सीखा, तो वो हंसते हुए कहती है मुझे तो ऑमलेट बनाना भी नहीं आता। मैं जब किचन में जाती हूँ तो मेरी माँ कहती है अरे छोड़ो छोड़ो, तुम काम ख़राब करोगी, अंदर जाके बैठो, तुम अपनी पढ़ाई करो। हाँ, अगर तुम्हें काम करना है तो ससुराल जाके करना। ससुराल जाके काम करना नहीं है, उसको तो दिखाना है, वहाँ तरबियत देनी है, वहाँ ट्रेनिंग देनी है कि मैं अपने माँ के घर से क्या सीख के आई। बहुत बड़ा अलमिया है, बड़े अफसोस की बात है। माएँ भी इस कसूर में मुकम्मल तौर पर शरीक है कि बच्चियों को लड़कों की तरह कैरियर की दौड़ में लगा दिया गया है कि मेरी बच्ची डॉक्टर बन रही है, मेरी बेटी इंजीनियर बन रही है, मेरी बेटी MBA कर रही है, मेरी बेटी CA कर रही है, मेरी बेटी IT प्रोफेशनल बन रही है, टीचर बन रही है, वगैरह वगैरह। और उस चक्कर में घर गृहस्थी की तमाम बातें, सुगड़ापे के तमाम असरार रमूज से उसको दूर रखा जाता है। और जब शादी होने वाली होती है तो एक क्रैश कोर्स करवा दिया जाता है, कुकिंग का क्रैश कोर्स, ब्यूटी पार्लर का क्रैश कोर्स और छोटे मोटे कोर्स के, शायद ये ससुराल में जाके कुछ जो है वो करिश्मे दिखा सके। लेकिन ज़्यादा ज़ोर उसके कैरियर पे और ज़्यादा ज़ोर उसकी जॉब पर होता है। यही वजह है कि अब ख़वातीन जो हैं वो अपने आप को मर्दाना सिफात की हामिल बनाने पर तुली हुई हैं, और वो बातें जो एक मर्द को सूट करती हैं, यानी कितना कमाया जाए और कैरियर में किस फील्ड को अपनाया जाए, ये काबिले फ़ख्र बातें मर्द को ज़्यादा सूट करती हैं। औरत के लिए सबसे बेहतर और काबिले फ़ख्र बात उसका सुगढ़ाबा है। उसके साथ साथ अगर वो कैरियर के तौर पे कोई और फील्ड, कोई शोभा अपना लेती है तो ठीक है, कोई इसमें कोई मज़ाक़ा नहीं है, कोई हराम या नाजायज़ बात नहीं है। बहरहाल आज जो मौजू हमने आपके लिए मुंतखब किया है फ़लसफ़ा हिजाब, कुछ लोग समझते हैं कि इस मौजू का ताल्लुक़ फ़कत औरतों से है। जी नहीं, इस मौजू का बहुत हद तक ताल्लुक मर्दों से। आपने सुना होगा कि मौला अली जब कूफे में गए तो वहाँ पर औरतों को बेहिजाब देखा, तो बेहिजाब देखकर औरतों को मुखातिब नहीं किया बल्कि वहाँ के मर्दों को मुखातिब किया और ये कहा कि कूफे के मर्दों तुम्हारी गैरत को क्या हुआ। इसका मतलब क्या हुआ, अगर औरत बेहिजाब है तो ये मर्दों की बेगैरती है, मर्दों में गैरत की कमी है। क्योंकि औरत जब घर से बेहिजाब निकलती है तो यकीनन वो किसी की माँ होती है, किसी की बहन होती है, किसी की बेटी होती है, किसी की बीवी होती है, किसी की बहू होती है। तो क्यों नहीं उसके बाप ने, उसके भाई ने, उसके शौहर ने, उसके ससुर ने उसको बग़ैर हिजाब के घर से निकलने दिया। तो यहाँ पे औरत जो बेहिजाब होती है उसकी असल जिम्मेदारी जो है वो मर्द पर डाली जाती है। और इसको समझने के लिए बड़ी आसानी से एक स्टोरी, एक कहानी आपको सुनाई जा सकती है कि एक बादशाह था जिसको कपड़े पहनने का, नए से नए जर्क बर्क लिबास जेबतन करने का बड़ा शौक था और हर घंटे वो एक कपड़े तब्दील किया करता था। दो टेलर, हकीकत में वो नौसरबाज थे, यानी ट्रिक करने वाले, लोगों को बेवकूफ़ बनाने वाले, उस मुल्क में आए और कहने लगे बादशाह हम एक ऐसा ड्रेस तैयार करेंगे जो आज तक किसी ने आपके लिए तैयार नहीं किया होगा, इसके लिए हमें बहुत कसीर माल चाहिए, कपड़ा चाहिए, फैक्ट्री लगाने के लिए बहुत बड़ी जगह चाहिए वगैरह वगैरह। और उसकी खसूसियत ये होगी कि उस लिबास को फ़कत अक्लमंद लोग देख सकेंगे, बेवकूफ़ लोग नहीं देख सकेंगे। बादशाह लिबास से ज़्यादा इस बात पे खुश हुआ कि चलो इस बहाने मैं अपने महल के वज़ीरों का इम्तहान ले लूँगा कि कौन अक्लमंद है, कौन बेवकूफ़, और जो अक्लमंद होगा उसको अपने पास रखूँगा और जो बेवकूफ़ होगा उसको निकाल दूँगा। चुनाचा कपड़ा बुनना शुरू किया। उन्होंने कहा अगर आप चाहें तो अपने वजीरों को एक एक करके हमारे पास भेजते रहें ताकि वो देखते रहें कि कपड़ा कैसा सिल रहा है, आपकी मिजाज की, आपकी तबीयत का है कि नहीं, और अगर कोई तब्दीली करनी चाहिए तो आप कर लीजिएगा। अब बादशाह ने ये किया कि दो दो वजीर रोज़ाना भेजने शुरू किए। सबसे पहले दो कम अकल तरीन वजीरों को, सबसे लोअर स्टेटस के वजीरों को भेजा। जब ये वहाँ गए तो उन्होंने देखा कि कारीगर लग रहा है कि वो कुछ सी रहे हैं, लग रहा है कि वो कोई चीज़ उठा रहे हैं, लग रहा है कि वो कोई चीज़ लपेट रहे हैं वगैरह वगैरह, लेकिन कपड़ा कहीं नज़र नहीं आता। वो बड़े परेशान हुए, अभी वो कहने ही वाले थे कि कपड़ा कहाँ है, तो फौरन एक दूसरे को याद दिलाया, तुम्हें याद नहीं कि इन टेलर्स ने, इन बाजीगरों ने या इन सिलाई कढ़ाई करने वालों ने कहा था कि ये लिबास वही देख सकेगा जो अकलमंद है। अगर हमको लिबास नज़र नहीं आ रहा तो इसका मतलब है हम बेवकूफ़ हैं, और अगर हमने अपनी बेवकूफ़ी को साबित कर दिया तो बादशाह को जाकर क्या मुँह दिखाएंगे, बादशाह तो फौरन हमको अपनी जॉब से, वजारत से निकाल देगा। चुनांचे उन्होंने झूठ कह दिया। वहाँ पे जब बाजीगरों ने, टेलर्स ने ये पूछा दर्जियों ने कि भाई कपड़ा कैसा लगा तुमको, उन्होंने फौरन जो है वो अपने ख्यालात से वापस आते हुए कहा कि बड़ा अच्छा लग रहा है, माशाल्लाह बड़ा खूबसूरत रंग आपने चूज़ किया है, बादशाह को ज़रूर पसंद आएगा वगैरह वगैरह, और फिर महल में जाके बादशाह को बता दिया। बादशाह ने कहा चलो ठीक है, ये दोनों अकलमंद हैं कि उन्होंने, क्योंकि उनको ये ड्रेस नज़र आ गया। दूसरे दिन दो वज़ीरों को भेजा, जब वो गए और वो कहने के लिए ज़बान खोलना ही चाहते थे कि अब भाई कोई ड्रेस नहीं है, यहाँ पर उनको याद आया कि इसने कहा था कि ये सिर्फ वही देख सकेगा जो अकलमंद है, और कल ही तो दो लोगों ने इसको देख कर हमें आके बताया है कि ड्रेस मौजूद है, और जब वो देख चुके हैं तो इसका मतलब है कि ड्रेस होगा, अगर हमने कह दिया नहीं है तो इसका मतलब है हम बेवकूफ़ हैं, हमें अपनी जॉब से निकाल दिया जाएगा। तो उन्होंने भी कहा कि बहुत खूब ड्रेस है, बहुत अच्छा ड्रेस है, और महल में आके फिर वही बादशाह को वही कहानी सुनाई। फिर बादशाह ने एक एक करके बहुत सारे वजीरों को भेजा, और उन्होंने जो है सबने आके झूठ बोला कि भाई वहाँ ड्रेस मौजूद है, बहुत अच्छा है, इस ख्याल से कि बादशाह हमें निकाल ना दे। अब बादशाह जो है वो गया अकेले कि मैं भी तो देखूँ, जब गया तो वहाँ कुछ नज़र नहीं आया। अब दर्जियों ने कहा कि बादशाह सलामत कैसा लगा आपको ड्रेस, अब बादशाह ने कहा अगर मैंने कह दिया कि नहीं अच्छा लगा या मुझे नज़र नहीं आ रहा तो क्या होगा, क्योंकि सारे वजीर तो देख चुके, इसका मतलब है फिर मैं ही सबसे बड़ा बेवकूफ़ बन जाऊँगा, लोग मुझको बादशाह से ना निकाल दें। चुनाचे उसने कहा कि मुझे तो बहुत अच्छा लग रहा है। अब बहरहाल बादशाह, वजीर, तमाम लोग एक दफ़ा गए और बादशाह ने वो ड्रेस ज़ेब तन किया, और जब टेलर उसको वो ड्रेस पहनाने लगा तो उसने ये कहा कि इतना हल्का ड्रेस है जैसे मकड़ी का जाला, आपको पता भी नहीं चलेगा कि आपने पहना हुआ है। जब बादशाह ने पहना, यानी जब तो वो तो था ही नहीं ड्रेस, तो बादशाह ने कहा कि भाई वाकई मुझे तो लग ही नहीं रहा है कि ड्रेस है भी कि नहीं, और तमाम लोग कह रहे हैं वाह वाह क्या ड्रेस है, क्या बात है आपकी। बादशाह सलामत ने कहा चलो ठीक है, अब ऐसा करते हैं कि हम जो है रियाया का चक्कर लगाते हैं और ये देखते हैं कौन अकलमंद है कौन बेवकूफ़। अब वज़ीर कहते हैं कि ठहर जाए पहले हम ऐलान कर दें। वज़ीर जाके गली गली, करिया करिया, कूचे कूचे ऐलान करते हैं कि बादशाह ने एक ऐसा ड्रेस सिलवाया है जो सिर्फ अकलमंद लोगों को नज़र आएगा, और जिसको नज़र नहीं आया वो बेवकूफ़ होगा और बादशाह उसको जिंदान में डाल देगा। चनाचा बादशाह अपने वज़ीरों के साथ वो ड्रेस पहनकर, यानी कुछ ना पहनकर सिर्फ एक नेकर में पूरी मुल्क की जो परेड करता है, और लोग वाह वाह क्या बात है क्या खूबसूरत ड्रेस है जो है वो नारे लगा रहे होते, तो बादशाह बड़ा खुश होता है कि मेरी तमाम आवाम जो है माशाल्लाह अकलमंद है, इन तमाम लोगों को रखना चाहिए। बादशाह एक जगह से गुजरा, उस इमारत में एक औरत अपने बच्चे को लेके गोद में खड़ी हुई थी, उसने बच्चे ने फौरन कहा ये कैसा डॉग बादशाह है। पर दूसरे तीसरे बच्चे ने, तमाम लोगों ने ये कहना शुरू कर दिया। अब लोग परेशान हो गए, बादशाह को भी एहसास हो गया, वजीरों को भी एहसास हो गया, और फौरन वो भागते भागते वहाँ से निकल खड़े हुए, पता नहीं वो वापस आए कि नहीं आए। बहरहाल ये बात साबित हो गई कि लोग अपने आप को अकलमंद जाहिर करने के लिए झूठ बोल देते हैं, और अगर एक गुनाह या गलती या खामी नज़र भी आ रही है उसको नज़रअंदाज कर दें। तो अगर किसी को हम तवज्जो दिलाएं कि ख़वातीन बेहिजाब हैं, ख़वातीन में जो है वो बेहिजाबी का मर्ज़ बढ़ रहा है या माशरा बेरहमी की तरफ है, तो वो अपने आप को मॉडर्न जाहिर करने के लिए, वो अपने आप को इंटेलेक्चुअल जाहिर करने के लिए कहते हैं ना इट इज़ नॉर्मल, नथिंग न्यू, नथिंग एबनॉर्मल, ये तो होना चाहिए, ऐसा तो होता है, कोई बात नहीं, ये बेहिजाबी नहीं है। एक ज़माने में कराची में पान की दुकानों पे जो पान दिया जाता था वो ऐसे रिसालों के सफहात और मैगजीन से दिया जाता था कि जिसमें अदाकारों की तस्वीरें हुआ करती थी। तो हमारे एक दोस्त ने एतराज़ किया उन पर कि भाई ये आप इस तरह की तस्वीरों में लपेट के पान ना दिया करें, इस तरह तो उरियानियत और बेहिजाबी को फ़र्ग हासिल होगा। तो उस पान वाले ने कहा कि भाई कौन सी उरियानियत, कौन सी फहाशी, कहाँ है ऐसी बात। उन्होंने कहा ये देखें जो आपने दिया है, वो कहाँ अलट उलट पलट के देखता रहा, कह लेंगे इसमें तो कोई ऐसी ख़ास बात नहीं, कोई ऐसी चीज़ नहीं। तो हमारे माशरे को ये बेहिजाबी, ये उरियानी, ये फहाशी, ये बेहयाई ऐसी मुँह को लग गई है कि कोई जिसे कहते हैं कि इस बात को तस्लीम करने के लिए तैयारी नहीं है कि ये चीज़ भी जो है वो गलत है। तो तो आइए अपनी गैरत को साबित कीजिए कि वाकई ये बेहयाई हमारे माशरे में फैल रही है, बेहिजाबी, इसको ख़त्म करना है, जिसके लिए कहा गया है कि बद नज़री। अच्छा, कुछ लोग कहते हैं कि भाई ठीक है, हमारी जिम्मेदारी हमारे घर की ख़वातीन है, उनको हम पर्दा करवा देंगे, उनको जो हम हिजाब करवा देंगे, लेकिन बाहर की ख़वातीन वो हमारी ज़िम्मेदारी नहीं, हम उनके ख़िलाफ़ क्यों आवाज़ उठाएं। लेकिन जो बाहर की ख़वातीन है, उन पे निगाह डालने की वजह से आप जिस बद नज़री के गुनाह में मुब्तला हो रहे हैं, उसकी सज़ा आपको मालूम है कि क़यामत में गरम गरम आग की सलाखें आपकी आंखों में डाली जाएंगी, जो जहन्नम में फेंके जाने तक आपकी आंखों में रहेंगी। जहां रोज़े महशर में कहा जाता है कि एक दिन दुनिया के 50,000 साल के बराबर होगा। बद नज़री का गुनाह, जिसके बारे में कहा जाता है कि जिसने नामहरम पे निगाह डाली, शहवत भरी, उसने गोया मौला अली को 60 times कत्ल किया। अब आइए अहमियत मौजू की तरफ। याद रखिए कि हिजाब एक घर की तरह है। जब आप घर में होते हैं तो अपने आप को महफूज समझते हैं, अपनी आज़ादाना एक्टिविटीज़ और कामों को जारी रखते हैं। चनाचा जब औरत घर से निकलती है तो वो चाहती है मैं घर में घर की तरह महसूस करूं, घर की तरह अपनी एक्टिविटीज़ को जारी रखूं। तो जान लीजिए हिजाब औरत के लिए एक घर है, और वो घर को अपने साथ ले लेके घूम रही होती है। चनाचा इसमें वो बहुत मुकम्मल तौर पे अपने आप को होम फील करती है। और वैसे भी कीमती चीज़ तिजोरी में, मसलन माल, ज्वेलरी, सीपी, मोती सीपी में, तो कीमती चीज़ हमेशा छुपा के रखी जाती है, लोगों की नज़रों से ओझल करके रखी जाती है, ताकि कोई चुरा ना ले, कोई उसको लूट ना ले। तो औरत का भी यही हाल है कि औरत इतनी कीमती शय है कि कोई उसको चुरा ना ले। अब आइए हमारी गुफ्तगू के दूसरे मरहले की तरफ कि लिबास मगरिब में क्या है और मगरिब लिबास को किस तरह देखता है, क्योंकि हिजाब लिबास की बेटी है। यानी लिबास होगा तो हिजाब होगा, लिबास अपना मकसद पूरा कर रहा है तो हिजाब भी खुद ब खुद अपना मकसद पूरा करता हुआ नज़र आएगा। लेकिन लिबास की अहमियत या ज़रूरत क्या है, इस पर एक नज़र डालते हैं। दुरूद पढ़ते मोहम्मद वाले मोहम्मद। देखिए लिबास एक ज़रूरत है, क्यों कि वो आपकी हिफाजत करता है, आपको सर्दी से बचाता है गर्म कपड़ों की सूरत में, गर्मी से बचाता है पतले कपड़ों की सूरत में, बारिश से बचाता है बरसाती की सूरत में, हवा के झक्कर से बचाता है, ये जो आप दुपट्टा या कितरा जो अरबी में कहते हैं वो आपने सर पे डालते हैं, हया का मजहर है। अगर आपने मुकम्मल लिबास पहना है, आपने बाहिजाब लिबास पहना है, इसका मतलब है बाहया हैं आप और आपके अंदर शर्म मौजूद है। हिजाब से वो जीनत देता है। आप किसी तकरीब में जाते हैं तो आपका लिबास और मुख्तलिफ मवाक़ों के अतबार से आपका लिबास मुख्तलिफ होता है, यानी वो जीनत का इजहार भी है, और कुरान में भी इसका तस्किरा है, इसमें कोई गुनाह की बात नहीं। लिबास इंसान के मिजाज को बतलाता है। अगर आप रंग बिरंगा और शौख किस्म का लिबास पहनेंगे, इसका मतलब है आपकी तबीयत में भी शौखी है। अगर आप सादा लिबास पहनेंगे तो इसका मतलब ये हुआ कि आपकी तबीयत में सादगी है। लिबास सकाफत का मजहर है। आप जिस मुल्क, जिस इलाके, जिस रंगो नसल कौम से ताल्लुक़ रखते हैं, आप उस किस्म का लिबास पहनेंगे। लेकिन सबसे अहम चीज़, सबसे अहम बात जो आपको यहाँ बतलाना मकसूद है, वो है कि लिबास अब नज़रिया बन चुका है। लिबास आइडियोलॉजी या नज़रिया कैसे है, इसके लिए हमें तारीख़ लिबास की तरफ जाना पड़ेगा। देखिए कदीम ज़माने में लिबास, चाहे वो मशरिक के हों, चाहे वो मगरिब के हों, चाहे वो अरब के हों, चाहे वो अजम के हों, चाहे वो अमेरिका के हों, चाहे वो यूरोप के हों, चाहे वो अफ्रीका के हों, तमाम के तमाम लिबास लूज़ हुआ करते थे। चाहे औरतों के लिबास हो, चाहे मर्दों के लिबास हो, ढीले ढाले लिबास हुआ करते थे। खुद अमेरिका और यूरोप में भी मर्द हों या ख़वातीन, ढीले ढाले लिबास पहना करते थे। आप 100 साल पहले अमेरिका में होने वाले जलसे जुलूस की तस्वीरें जो औरतें निकाला करती थी अपने वोट के हक में, वो आप निकाल के देख लें। आपको पिछली मरतबा दिखलाई भी थी कि औरतें इस तरह का लिबास पहनी हुई हैं जैसे वो पर्दा करती हैं। सर पे हेड पहना हुआ है, एक छोटा सा निकाब भी ऊपर से जालीदार लटक रहा होता है, ग्लव्स पहने हुए हैं, फुल स्लीव है, स्कार्फ वो आपका जो वो है स्कर्ट, वो टखनों तक है, اور موزے اس پہ موجود ہیں, یعنی مکمل طور پہ ایک حجاب ہے جو ہمیں نظر آتا ہے, لوز اور پوری باڈی کو کور کرتا ہوا, چھپاتا ہوا. لیکن اس کے بعد لباس جو ہے مختصر سے مختصر ترین ہوتا گیا. جدید مغربی لباس مختصر ترین لباس ہے, کیوں؟ تنگ لباس ہے کیوں؟ شفاف لباس ہے کیوں؟ اس کے لیے ہمیں تاریخ دیکھنی پڑے گی. قرون وسطیٰ, مڈل ایج کو کہتے ہیں کہ جس میں مذہبیات پر بات ہوئی, الہیات پہ بات ہوئی, اور قرآن پہ بات ہوئی, بائبل پہ بات ہوئی, یعنی مختلف قسم کے مذاہب پر بات ہوئی. اور یہ دور مشتمل تھا 500 صدی سے لے کر 15ویں صدی تک, 5ویں صدی سے 15ویں صدی تک. اس کے بعد نشاط ثانیہ کا دور آیا, رینیسنس کا دور, جو کہ یورپ میں پیدا ہوئی, اٹلی اس کا مرکز اور محور تھا, اور یہ 1700 سے لے کر 19ویں صدی تک, یہ 14ویں صدی سے 17ویں صدی تک چلتا رہا. یہ وہ دور تھا کہ جس میں جو ہے انسان کو اپنی فکر ہوئی اور اس نے الہیات کو یا مذہب کو چھوڑ دیا. اس کے بعد جدید دور یا ماڈرن ایج جو 17ویں صدی سے لے کر آج تک چل رہا ہے. ڈیوڈ کا مجسمہ مائیکل اینجیلو نے بنایا, کہ جو کہ اٹلی کا بہت مشہور مجسمہ ساز اور فلسفی تھا, اور اس نے یہ مجسمہ اس طرح بنایا کہ اس نے یہ آئیڈیالوجی دی کہ انسان کو فقط اپنے بارے میں سوچنا چاہیے, کیونکہ یورپ اور دوسرے ممالک صلیبی جنگوں سے ابھی جان چھڑا کے آزاد ہوئے تھے, اور اس کے مضر اثرات سے اب تک گزر رہے تھے, یعنی بیماریاں ہیں مثلا, تباہ کاریاں ہیں مثلا, معاشی گراوٹ ہے, مہنگائی ہے. چنانچہ انہوں نے کہا کہ انسان کو خدا کے لیے نہیں, انسان کو مذہب کے لیے نہیں, بلکہ انسان کو اپنے آپ کے لیے جینا چاہیے. چنانچہ انہوں نے ڈیوڈ کا مجسمہ بنایا, جو ایک نوجوان کا مجسمہ تھا, جس میں یہ زیادہ فوکس کیا گیا کہ انسان کو چاہیے کہ فقط اپنے لیے زندگی گزارے. اگر وہ خدا مذہب کے لیے زندگی گزارے گا تو پھر اسی طرح کی صلیبی جنگیں اور مختلف قسم کی مورکہ آرائی ہوگی, اور انسان دوبارہ جھگڑوں میں پڑ جائے گا. حتیٰ کہ انہوں نے مریم مقدس کا مجسمہ بھی جو اس طرح کا ترتیب دیا کہ پہلے مریم مقدس حجاب میں نظر آیا کرتی تھی, اب وہ جو ہے حجاب کے بغیر نظر آنے لگی. ڈیکارڈ نے 400 سال پہلے کہا تھا, میں ہوں کہ میں سوچتا ہوں, اور اس کے بعد جب یورپ میں عورتوں کے بے حجاب مجسمے بنائے گئے تو بات یہاں پر پہنچی کہ عورت کہنے لگی, میں ہوں اس لیے کہ لوگ مجھے دیکھتے ہیں. یعنی اگر عورت کو لوگ نہ دیکھیں تو وہ عورت ہی نہیں. چنانچہ عورت نے اپنے حسن کی, اپنے زیب و زینت کی نمائش کرنی شروع کر دی اور حجاب کو پرے رکھ دیا. یہاں سے حجاب ایک ریاکاری نمود و نمائش کا مرکز بن گیا. یعنی مقصد لباس کچھ اور تھا, اور اب مقصد لباس کچھ اور ہو گیا. اب مقصد لباس انفرادی ذاتی تشہیر کا سبب بن گیا. یعنی اگر حجاب بھی پہنا جاتا تو اس طرح پہنا جاتا کہ لوگوں کو دکھایا جائے کہ میں کیا پہنی ہوئی ہوں. چنانچہ ہم دیکھتے ہیں کہ لباس کو انگلش میں ڈریس کہتے ہیں, یعنی آراستہ کرنا. لباس کو عربی میں لباس کہتے ہیں اور اس کا مطلب ہوتا ہے چھپانا. لباس کو فارسی میں پوشاک کہتے ہیں, جس کا مطلب ہے چھپانا. تو آپ نے دیکھا مشرق اور مغرب میں لباس کے معنوں میں فرق. مغرب میں لباس کا معنی ہے دکھانا, اپنے لباس کو دکھانا, اپنے جسم کو دکھانا, اپنے جسم کی نمائش کرنا. اور آج کل کے لباس ہی ایسے ہیں کہ پہنتے ہوئے بھی اپنے جسم کی نمائش ہوتی ہے. اور رسول اللہ نے ایسی عورتوں پہ لعنت کی ہے کہ جو لباس پہنتے ہوئے بھی برہنہ ہوں گی. چنانچہ ہمارے ہاں لباس کا مطلب ہے اپنی شخصیت یا اپنے جسم کو چھپانا, جس کے لیے جو لوگ فقط ریاکاری کے لیے اپنے آپ کو دکھانے کے لیے لباس استعمال کرتے ہیں, ان کے لیے امام نے فرمایا کسی شخص کی ذلت و خواری کے لیے اسی قدر کافی ہے کہ وہ ایسا لباس پہنے یا ایسی سواری اختیار کرے جو اسے نمایاں اور مشہور کر دے. جو شخص اپنے آپ کو منفرد اور نمایاں کرنے کے لیے لباس پہنے تو قیامت میں خداوند عالم قیامت کے دن ایسے شخص کے لیے آگ کا لباس بنائے گا. تو آپ نے دیکھا دنیا میں ایسے شخص کو ذلیل و خوار کہا گیا ہے جو ریاکاری کے لیے لباس استعمال کرے, اور قیامت میں ایسے شخص کو سزا کی بری خبر سنائی گئی ہے, یعنی آگ کا لباس اس کو پہنایا جائے گا. اجتماعی مقصد فقط اور فقط کاروبار اور منافع سازی ہو گیا. عورت کو جب بے حجاب کیا گیا تو اس کو خوبصورت نظر آنے کے لیے میک اپ کا سامان دیا گیا. چنانچہ آئے دن नए नए मेकअप के गैजेट्स और तरीक़ेकार ईजाद होने लगे और औरत के लिए बाकायदा एक मेकअप की इंडस्ट्री वजूद में आ गई। उसके बाद फैशन को ईजाद किया गया, हर साल एक नए फैशन को इंट्रोड्यूस करवाया गया, कभी तंग लिबास, कभी ढीला लिबास, कभी आधा लिबास, कभी पूरा लिबास, कभी लंबे लंबे कुर्ते, कभी छोटी छोटी कुर्तियाँ, कभी टाइट्स, कभी लेगिंग्स और इस तरह के मुख्तलिफ किस्म के जो है लिबास लोगों में इंट्रोड्यूस करवाए गए ताकि लोगों को यानी औरतों को कहा जाए कि आप अपने लिबास को दिखाएं। और फिर इस फैशन के लिए फिल्मों का सहारा लिया गया, ड्रामों का सहारा लिया गया, एडवर्टिजमेंट का सहारा लिया गया और मुख्तलिफ किस्म के टॉक शोज़ का सहारा लिया गया, बल्कि बाकायदा पूरे पूरे टीवी चैनल्स फैशन के नाम पर वजूद में आ चुके हैं। याद रखिए दुनिया में इस वक्त तीन कारोबार उरूज पर हैं और ये तीनों कारोबार अमरीका बहादुर चला रहा है। वो है असलाह साजी की खरीदो फरोख्त, मुंशियात की खरीदो फरोख्त और फहाशी। असलाह का सबसे बड़ा बायर 2016-15 की फिगर के मुताबिक सऊदी अरब है जिसने अमरीका से सबसे ज़्यादा असलाह खरीदा है। मुंशियात 50% ऑफ द नारकोटिक्स आर कंज्यूम्ड बाय USA। फहाशी अमरीका स्पेशली कैलिफोर्निया इस वक्त फहाशी का हॉलीवुड सबसे बड़ा अड्डा समझा जाता है, जहाँ की पैदा की हुई फहाशी और यानी पूरी दुनिया में इंसान को ज़ेरो ज़बर किए गए हैं। अब आइए हमारी गुफ्तगू के तीसरे मरहले की तरफ, हिजाब और मगरिब, यानी मगरिब हिजाब को कैसे देखता है। एक दुरूद पढ़ते हैं मोहम्मद वाले मोहम्मद। देखिए ये तस्वीर बेहतरीन अक्कासी करती है इस्लामी मशरकी औरत और गैर इस्लामी मगरबी औरत की, यानी मगरबी औरत की आंखें बंद हैं, सब कुछ खुला हुआ है और मशरकी औरत इस्लामी औरत का सब कुछ बंद है, महफूज है और उसकी आंखें खुली हुई, यानी वो सोचने समझने की सलाहियत रखती है, वो देख रही है उसके साथ क्या हो रहा है, दुनिया में क्या हो रहा है, लेकिन मगरबी औरत को नहीं मालूम कि आस पास क्या हो रहा है, चनाचा उसने आंखें बंद की हुई हैं या उसकी आंखों को बंद कर दिया गया है। मगरिब ने यह इल्ज़ाम लगाया कि हिजाब तरक्की की राह में रुकावट है। फ़कत एक मिसाल ईरान की, ईरान में इस्लामिक रेवोल्यूशन 1979 के वक्त 100,000 तलबा व तालबात यूनिवर्सिटीज़ और कॉलेज में पढ़ते थे, अब उन तलबा व तालबा की तालबात की तादाद 2,000,000 हो चुकी है। क्या ईरान की पॉपुलेशन बढ़ गई है? जी नहीं, पढ़ने लिखने वालों की तादाद में इजाफा हो गया। औरतों की ख्वानदगी की शरह लिटरेसी रेट 99.3 है। विकिपीडिया की यह खबर है कि पूरी दुनिया में इस वक्त जो मुल्क सबसे ज़्यादा साइंस और टेक्नोलॉजी में तरक्की कर रहा है वो ईरान का मुल्क है। चनाचा ईरान के लोग सबसे ज़्यादा साइंस और टेक्नोलॉजी में आगे हैं, ड्रोन तैयारा उतार के उसकी कॉपी बना लेते हैं, पाकिस्तान से एटॉमिक बम का फार्मूला लेके एटम बम बना लेते हैं और अमेरिका जैसे मुल्क को घुटने टेकने पर मजबूर कर देते हैं। ये वही ईरान है कि जहाँ पर इनकलाब से पहले रजा शाह पहलवी के ज़माने में हिजाब पे पाबंदी थी और कशफ़े हिजाब के नाम से तहरीक चलाई गई, यानी हिजाब उतारो, उसके बाद दफ़ा हिजाब यानी हिजाब को ख़त्म करो यानी ज़बरदस्ती उतारो कि तहरीक चलाई गई। पहले औरतों को कहा कि आप हिजाब उतार दें और घर से बाहर जब निकलें तो बगैर हिजाब के निकलें, और जब औरतों ने ऐसा करने से इनकार किया तो पुलिस वालों ने बाकायदा तौर पे कंपेन चलाई और जो औरत जहाँ जहाँ हिजाब के साथ नज़र आती वो उसका हिजाब और चादर खींच लेते। हद तक ये भी होता कि पुलिस वाले दूरबीन लेके पहाड़ी के ऊपर या किसी इमारत की छत पर खड़े होते और दूरबीन से दूर दूर तक देख रहे होते कि कौन सी औरत हिजाब के साथ घर से निकली है, और जहाँ उनको कोई औरत नजर आती वो फौरन घोड़े पे एक पुलिस ऑफिसर को सवार करके भेजते और कहते जाओ फलां मुकाम पर, फलां चौराहे पर, फलां सड़क पर, फलां गली में ये औरत खड़ी है, इसका हिजाब उतारो। उस वक्त ईरान की लिटरेसी रेट क्या था, उस वक्त इंसान क्या, ईरान क्या तरक्की कर रहा था आपको मालूम है, और इस वक्त दुनिया भर की 20 साल माशी पाबंदी के बावजूद ईरान में कोई ऐसी चीज़ नहीं है जो इम्पोर्ट होती हो, सुई से लेके हवाई जहाज़ और शीशियों से लेके एटम बम तक ईरान खुद बनाता है। लोगों ने कहा कि भाई आप तालीम हासिल कर सकते हैं, खेलेंगे कैसे हिजाब पहनकर, आपको मालूम है ईरान की फुटबॉल टीम में कोई ऐसी खिलाड़ी नहीं जो हिजाब ना करती हो। पिछले साल इस टीम को जॉर्डन से 3-0 की शिकस्त हुई। आपको मालूम है क्यों? क्या ईरान बुरा खेला? जी नहीं। क्या जॉर्डन अच्छा खेला? जी नहीं। मैच ही नहीं हुआ। क्यों? ओलंपिक की क्वालिफाइंग राउंड की मैनेजमेंट ने जब देखा कि ईरान की पूरी टीम हिजाब के साथ मैदान में उतरी है तो उन्होंने वाविला मचा दिया कि भाई ये कैसा लिबास, ये कैसी किट है, आप फौरन हिजाब उतारे वरना हम आपको खेलने नहीं देंगे। एक औरत ने भी हिजाब नहीं उतारा और सबने कहा कि हम हिजाब नहीं उतारेंगे। चुनाचा उस पूरी टीम को 3-0 की शिकस्त देकर एक पेनल्टी लगाई गई। लेकिन अब ओलंपिक कमेटी ने रग्बी में तस्लीम कर लिया है कि औरत हिजाब पहन सकती है, ताइक्वांडो में तस्लीम कर लिया है कि औरत लिबास पहन सकती है, स्विमिंग में तस्लीम कर लिया है कि औरत हिजाब पहन सकती है, इंशाल्लाह फुटबॉल समेत दीगर खेलों में भी अनकरीब तस्लीम कर लिया जाएगा कि औरत हिजाब में रह कर तरक्की कर सकती है। अगर बेहिजाबी तरक्की की अलामत है तो जानवरों को सबसे ज़्यादा तरक्की याफ्ता होना चाहिए। इस्लाम अगर हिजाब रुकावट के लिए रखता, वाजिब करता, तो सबसे कम तरक्की हमें इस्लाम में औरत की नज़र आती। यानी औरत का इस्लाम को फैलाने में, इस्लाम के पौधे को नशोनुमा देने में कोई हाथ नहीं होता। बीबी खदीजा पहली खातून जिन्होंने अपना माल और सब कुछ अल्लाह की राह में दे दिया, रसूलुल्लाह को पहली वही के बाद तसल्लियाँ देने वाली बीबी खदीजा, उनका साथ देने वाली, उनका हौसला बढ़ाने वाली एक औरत, और इस औरत ने रसूलुल्लाह को जो है वो आगे बढ़ाया और उनको जो है वो हर मुश्किल वक्त में उनका साथ दिया। बिजनेस वुमेन मलिकतुल अरब, लेकिन रसूलुल्लाह ने कभी भी उनको बिजनेस करने से नहीं रोका। कैसे एक औरत हिजाब में रहते हुए तमाम मर्दों से आगे निकल गई? बीबी सुमैया इस्लाम के लिए शहादत देने वाला पहला मर्द नहीं था, पहली औरत। बीबी सैयदा जब उनको पता चलता है कि 5 साल की उम्र में रसूलुल्लाह के ऊपर किसी ने ओझड़ी डाल दी है तो बीबी सैयदा बाहर निकलती हैं, डरती नहीं हैं, ओझड़ी को, कूड़े को, बलाजत को रसूलुल्लाह के ऊपर से हटाती हैं, घर आके उनका सर धुलाती हैं। जंगे उहद में खबर मिलती है कि रसूलुल्लाह को शहीद कर दिया गया तो फौरन जंगे उहद के मैदान में मर्दों की तरह पहुंच जाती हैं, जहां पे बहुत सारे मर्द मैदान छोड़ के जा चुके थे। जंगे खंदक में कुछ रोटियां पकाती हैं और ये कहती हैं रसूलुल्लाह ने बहुत दिनों से रोटी नहीं खाई। जंगे खंदक के मैदान में तने तना पहुंच जाती हैं और कहती हैं कि मैंने रोटियां बनाई थी, सुना आपके, सोचा आपके लिए ले आऊं। बीबी ज़ैनब अगर कर्बला में ना होती तो कर्बला का वाकया, कर्बला की कुर्बानी को आगे बढ़ाने वाला कौन होता? होना तो यही चाहिए था कि बीबी ज़ैनब के शौहर अब्दुल्ला बिन जाफर तैयार को इमाम हुसैन लेकर चलते और बीबी ज़ैनब को घर में रख दे। उनको मालूम था कि बीबी ज़ैनब ने ही इस कर्बला के वाकये को आगे बढ़ाना है। अगर औरत का इस्लाम में किरदार ना होता तो हमें कर्बला में और कर्बला के बाद औरतें इस्लाम के लिए शहादतें और कुर्बानियां देती हुई नहीं नजर आती। और यही नहीं, आने वाले दौर में इमाम ज़माना के साथियों में 37 की तादाद फ़कत औरतों की होगी। एक दुरूद पढ़ दे मोहम्मद वाले मोहम्मद। मगरिब ने जब ये देखा कि तालीमी और खेल के मैदान में औरत आगे बढ़ती चली जा रही है हिजाब के साथ, चुनाचा सेहत के मुतालिक साइंसी शोशा छोड़ा गया और ये कहा कि जो औरतें हिजाब करती हैं उनके जिस्म में सूरज की शुआएं सही नहीं पहुंचती, विटामिन डी एक्टिव नहीं होता, और जब तक विटामिन डी एक्टिव नहीं होगा कैल्शियम एब्जॉर्ब नहीं होगा, और कैल्शियम जब तक एब्जॉर्ब नहीं होगा बोन्स में डिपॉजिट नहीं होगा, और जब तक बोन्स में कैल्शियम डिपॉजिट नहीं होगा बोन्स स्ट्रांग नहीं होंगी। चुनाचा औरतों को ऑस्टियोमलेशिया हो सकता है, यानी कमज़ोर हड्डियों की बीमारी जो औरतें हिजाब करती हैं। बाद में पता चला कि कैल्शियम की ज़रूरत उन लोगों को ज़्यादा होती है जो ज़्यादा मुतहर्रिक होते हैं, औरत मर्दों के मुकाबले में कम एक्टिव होती है, चुनाचा उसको कैल्शियम की कम ज़रूरत है। और बाद में ये भी पता चला कि जो औरतें हिजाब नहीं करती या लिबास कम पहनती हैं, अपनी बॉडी को एक्सपोज करती हैं, उनमें स्किन कैंसर होने की के इम्कानात मर्दों और दूसरी औरतों के मुकाबले में ज़्यादा हैं जो कि हिजाब करती हैं, क्योंकि औरत की स्किन बहुत ज़्यादा नाजुक होती है। ज़रूरी है कि उसकी स्किन को हिजाब से ढापा जाए ताकि न सिर्फ ये मर्दों की नज़रों से बचें बल्कि इस कैंसर करने वाली सूरज की शुआओं से भी बचें। फिर हम ये भी देखते हैं कि नॉर्वे, फिनलैंड, स्कैंडिनेवियन सिटीज़ कंट्रीज़ के जो कि बहुत ज़्यादा सहूलियत के अतबार से रैंकिंग में टॉप पोजीशंस पर हैं, वहाँ पे औरतों को बाकायदा इंसेंटिव दिया जा रहा है कि खुदारा घर में बैठो, खुदारा अपने बच्चों की परवरिश करो, खुदा जो है खुदारा माँ बन के दिखाओ, हम तुमको एक्स्ट्रा अमाउंट देने के लिए तैयार हैं, जितना पैसा जितनी सैलरी तुम अपनी जॉब से कमाती हो उससे ज़्यादा पैसा हम तुमको उस वक्त देंगे कि तुम घर में बतौर माँ जो है बैठो। लेकिन वहाँ की औरतों ने इनकार कर दिया है, वो चाहती हैं कि मैं मर्द मर्द के बगैर मर्द के साथ साथ काम करूँ, उसकी तरह ऑफिस में बैठूँ, और माँ बनना गोया काम ही नहीं है उसके नज़दीक। चुनाचा अब वो नॉर्वे और दूसरे मुल्क इस बात के लिए सर तोड़ कोशिश कर रहे हैं कि जरा औरत को घर में बिठाया जाए और बच्चों की परवरिश की तरफ जो है उनकी तवज्जो दिलाई जाए। एक और शोशा और छोड़ा गया, और ये शोशा अमूमन हमारे यहाँ पाकिस्तान की और मशरक़ी इलाकों में रहने वाले औरतें छोड़ती हैं कि भाई हिजाब जब मैं करती हूँ तो मुझे गर्मी बहुत लगती है। तो ऐसी औरतों को बता दें कि औरत का बॉडी टेम्परेचर मर्दों के मुकाबले में 3 से 4 डिग्री सेंटीग्रेड कम होता है, तो अगर वो हिजाब करती हैं तो हिजाब करने की सूरत में उनका बॉडी टेम्परेचर मर्द के बराबर आ जाएगा। कम अज़ कम टेम्परेचर में तो मर्द के बराबर आ गई, शाना बशाना आप चल ली, तो इससे तो आपको खुश होना चाहिए कि मेरा बॉडी टेम्परेचर मर्द के बराबर आ गया, हालांकि मैं फिजिकली वीक हूँ। चुनाचा औरत जब हिजाब करती है तो उसका बॉडी टेम्परेचर जो कम होता है ऑलरेडी वो बढ़ जाता है और मर्दों के बराबर हो जाता है। और जो औरतें मगरिब में रहती हैं उनको तो करना ही चाहिए, क्योंकि वहाँ सर्दियाँ हैं, ऑलरेडी बॉडी टेम्परेचर कम है, उनको सर्दियाँ ज़्यादा लगती हैं, तो वो और ज़्यादा हिजाब करेंगी तो उनके लिए ज़्यादा बेहतर है। तो ये बात जहन से निकाल दें कि हिजाब से गर्मी लगती है, हिजाब आपके बॉडी टेम्परेचर को नॉर्मल करता है। जो खवातीन हिजाब नहीं करती वो एबनॉर्मल भी हैं और एबनॉर्मल बॉडी टेम्परेचर भी रखती हैं। चौथा मरहला हिजाब और कुरान, लेकिन इसके लिए एक छोटा सा वक्फा, 5 मिनट के बाद इंशाल्लाह उनकी गुफ्तगू को दोबारा जारी रखेंगे। दुरूद पढ़ते हैं मोहम्मद वाले मोहम्मद। बिस्मिल्लाह रहमान रहीम। गुफ्तगू का सिलसिला वहीं से शुरू करते हैं। चौथा मरहला हिजाब और कुरान, एक दुरूद पढ़ते हैं मोहम्मद वाले मोहम्मद। अगर औरत बेहिजाब है तो मर्द की जिम्मेदारी ये है कि वो अपनी नज़रों की हिफाजत करे। قُلْ لِلْمُؤْمِنِينَ يَغُضُّوا مِنْ أَبْصَارِهِمْ وَيَحْفَظُوا فُرُوجَهُمْ، اے رسول آپ مومن مردوں سے کہہ دیجئے کہ وہ اپنی نگاہیں نیچی رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں۔ اگر عورت اپنی ذمہ داری نہیں نبھا رہی تو اس کا مطلب یہ نہیں ہے کہ آپ جو ہے اس کے ساتھ گناہ میں بہتے چلے جائیں، آپ کی ذمہ داری یہ ہے کہ آپ اپنی نگاہوں کی حفاظت کریں، آپ اپنی جہنم کی آگ کو بجھائیں۔ کہتے ہیں کہ ایک مؤذن تھا، مسجد میں اذان دیا کرتا تھا، مسجد کی سیڑھی پہ چڑھ کر جب وہ مینارے پہ جاتا اور اذان دیتا تو اس کی نگاہ مسجد کے پڑوس میں پارسی خاندان جو رہا کرتا تھا اس کی لڑکی پہ پڑتی تھی، اور آہستہ آہستہ وہ اس کے دام الفت میں گرفتار ہو گیا۔ اور ایک دفعہ اس نے دروازہ کھٹکھٹا ہی دیا اور اس شخص کو کہا کہ میں آپ کی بیٹی سے شادی کرنا چاہتا ہوں۔ وہ بڑا پریشان ہوا، بہت سمجھایا بجھایا، اس نے کہا اچھا کل آنا۔ اس نے اپنے لوگوں سے مشورہ کیا تو لوگوں نے ایک عجیب مشورہ دیا، کہنے لگا تم اس کے لیے یہ شرط رکھ دو کہ تمہیں اپنا مذہب اسلام چھوڑنا پڑے گا، تب میں اپنی بیٹی کی شادی کروں گا، اور اگر وہ تیار ہو گیا تو بہت اچھی بات ہے، ہمارے پارسی مذہب کو شہرت مل جائے گی، یہ اسلامی ملک ہے، لوگ کہیں گے دیکھو ایک مؤذن نے پارسی مذہب قبول کر لیا، اس کا مطلب ہے پارسی مذہب میں کچھ ہے تو وزن اور دلیل کہ اس نے قبول کر لیا۔ دوسرے دن اس نے اس لڑکے کو کہا کہ تم جو ہے اگر پارسی ہو جاؤ تو میں تمہیں اپنی لڑکی دے دوں گا، اور وہ عشق میں دیوانہ، اس نے کہا ٹھیک ہے میں جو ہوں پارسی ہو جاتا ہوں۔ اس نے کہا ٹھیک ہے تم اگلے جمعے کو عصر کے وقت آ جانا اور میں تمہاری شادی اپنی لڑکی سے کر دوں گا۔ چنانچہ وہ بڑا خوش ہوا، دن گزرتے رہے، جمعے کا دن آیا، اس نے عصر کی اذان دی اور سیڑھی سے نیچے جاتے ہوئے جلدی جلدی قدم اٹھانے لگا کہ اس کا پاؤں پھسل گیا اور وہیں سیڑھی کے نیچے گر کر وہ ہلاک ہو گیا۔ تو آپ نے دیکھا کہ آدمی عمر بھر نیکی کرتا ہے، اذان دیتا ہے، لوگوں کو نماز کے لیے بلاتا ہے، اور خاتمہ بالسوء ہوتا ہے۔ تو آدمی، اللہ تعالیٰ آدمی کو ایسی موت سے بچائے، تو یہ بدنظری ہے، یہ شہوت بری نگاہیں ہیں جن کی وجہ سے انسان کا دین ایمان खतरे में पड़ जाता है। कहा जाता है कि जब इंसान किसी औरत पे लज्जत भरी निगाह डालता है तो सबसे पहला असर या सबसे पहली सजा जो अल्लाह देता है उससे उसकी इबादत की हलावत छीन लेता है, यानी उसको इबादत करने में मज़ा नहीं आता, वो चाशनी, वो खूबसूरती महसूस नहीं होती। और जब वो औरत पे निगाह नहीं डालता, हटा लेता है, तो सबसे पहली जो लज्जत या नेमत देता है उसकी इबादत में खुशू व खुजू और लज्जत पैदा हो जाती है। कहते हैं कि जो नौजवान जब किसी नामहरम पे नज़र डलती है तो फौरन जब हटा लेता है उसी वक्त उसकी हूर जन्नत में हाथ उठाकर अल्लाह से दुआ करती है कि अल्लाह इस नौजवान को जल्द अज जल्द मुझसे मिला दे। इसी तरह औरतों को भी कहा गया, वक़ुल लिलमुमिनीना मुमिनात यग़ज़ुज़्ना मिन अबसारिहिन्ना व यहफ़ज़्ना फ़ुरूजहुन्ना व ला युब्दीना ज़ीनतहुन्ना इल्ला मा ज़हरा मिन्हा वलयज़रिबना बिख़ुमूरिहिन्ना अला जुयूबिहिन। अरे रसूल, आप मोमिन औरतों से कह दीजिए कि वो अपनी निगाहें नीचे रखें और अपनी शर्मगाहों की हिफाजत करें और अपनी जीनत और आयश को जाहिर ना करें सिवाय इसके जो खुद जाहिर हो, और चाहिए कि वो अपनी ओढ़नियाँ अपने गरेबानों में डाल लें। यानी औरत को मर्द की तरह का हुक्म दिया गया कि वो भी अपनी निगाहों की हिफाजत करे। ठीक है, औरत उस तरह मर्दों की तरह मुतासिर नहीं होती जिस तरह मर्द मुतासिर होता है, लेकिन औरत भी बदनजरी के गुनाह में मुब्तला हो सकती है। और औरत को एक अलग इजाफी मशवरा ये दिया गया है कि वला युब्दीना ज़ीनतहुन्ना इल्ला मा ज़हरा, कि वो अपनी जीनत को जाहिर ना करती पड़े इल्ला मा ज़हरा, जो जाहिर हो जाए, यानी जैसे चेहरा है और हथेलियाँ है, और उनके सामने के जो महरम है उनके सामने वो जाहिर कर सकती है और अपनी ओढ़नियाँ अपने गिरेबानों में डाले रहे। सूरह नूर आयत नंबर 31। कहते हैं कि किसी ज़माने में दरियाए फरात के किनारे दो सल्तनतें, दो बादशाह रहा करते थे, उस तरफ शाहपुर और इस तरफ असातीरून। एक दफ़ा शाहपुर को ताकत और कुव्वत मिली, उसने असातीरून के महल पर हमला करना चाहा, वो अपने किले में नज़रबंद होकर बैठ गया। चनाचा उसने किले का मुहासरा किया और इंतज़ार करने लगा कि कब किले का दरवाज़ा खुले और उस पर हमला करे। उधर असातीरून की बेटी छत से शाहपुर को देख रही थी, वो उसकी मर्दाना वजाहत से इतनी मुतासिर हुई कि उसने अपने गुलाम के ज़रिए पैगाम भिजवाया कि अगर मैं किसी तरह किले का दरवाज़ा खुलवा दूं तो क्या तुम मुझसे शादी करोगे। तो शाहपुर ने फौरन जो है वो पैगाम भिजवाया खत का जवाब की सूरत में कि ठीक है, तुम दरवाज़ा खुलवा दोगी तो मैं तुमसे शादी कर लूँगा, तुम्हें अपने मुल्क की मलका बनाऊँगा। चनाचा उसने किसी बहाने से गुलाम से कहलवा कर किले का दरवाज़ा खोल दिया। शाहपुर की फ़ौज ने हमला किया और असातीरून को कत्ल करके उसकी सल्तनत पर कब्ज़ा कर लिया। शाहपुर ने वादे के मुताबिक असातीरून की बेटी से शादी कर ली। एक दफ़ा असातीरून की बेटी, जो अब शाहपुर की बीवी बन चुकी थी, सो के उठी तो उसकी कोहनी जो है उसमें एक निशान पत्ते की शक्ल का मौजूद था। उसने कहा कि ये निशान कैसा। उसने कहा कि मैं जहाँ सोई थी उसके नीचे यानी बिस्तर के ऊपर जो है वो पत्ता रखा हुआ था और मेरा हाथ पत्ते पर था, जब मैं सुबह उठी तो उसका निशान पड़ गया। तो उसने कहा कि इतने से पत्ते ने तुम्हारी जिल्द पर निशान डाल दिया इतना गहरा। तो उसने कहा कि मेरे बाप ने बड़े नाज़ो नाम से मेरी परवरिश की थी, रोज़ाना गोसफन यानी भेड़ का मगज, अंडे की जर्दी और शहद खिलाया करता था और मेरी बहुत हिफाजत किया करता था कि आज तक किसी चूटी ने भी मुझे नहीं काटा, किसी कांटे ने भी मेरे पाँव में ज़ख्म नहीं किया। तो शाहपुर ने कहा कि जिस बाप ने तुझे इतने नाज़ो नाम से पाला उसको कत्ल करवाने के लिए तूने सोचा भी नहीं, और मुझसे शादी की खातिर तूने अपने बादशाह को, अपने बाप को कत्ल करवा दिया, तो तू मुझसे क्या वफा करेगी। चनाचा उसने कहा कि इस औरत को यानी असातीरून की बेटी और उसकी बीवी को बालों से पकड़ के घोड़े से बांध दिया जाए, घोड़े की दुम से, और घोड़े को तेज दौड़ाया जाए जब तक ये औरत यानी असातीरून की बेटी मर ना जाए, उस वक्त तक घोड़े को दौड़ाते रहो। और यूँ असातीरून की बेटी जो है वो हलाक हो गई। तो आपने देखा कि बदनजरी जहाँ एक मौज़िन को अपने दीन से हाथ धुलवा सकती है, वहाँ एक औरत को भी मौत से अमकरार कर सकती है। कुरान में जगह आया है सूरह बकरा आयत नंबर 187, हुन्ना लिबासुल्लकुम व अंतुम लिबासुल्लहुन وہ عورتیں تمہارا لباس ہیں اور تم ان کا لباس ہو. سورہ بقرہ آیت نمبر 197. یہ شوہر اور بیوی کے لیے ہے کہ ان کے لیے آپ اس میں کوئی پردہ نہیں, وہ ایک دوسرے کو مکمل طور پہ دیکھ سکتے ہیں. اور یہاں پر لباس اللہن اور لباس اللکم کا مطلب یہ بھی ہے کہ وہ ایک دوسرے کی حفاظت کے لیے ہے. جیسے لباس آپ کی ستر پوشی کرتا ہے, اسی طرح عورت اور مرد ایک دوسرے کی ستر پوشی کرتے ہیں. مرد عورت کے عیب, کوتاہیاں, لغزشیں, خامیوں کو چھپائے, اور عورت بھی اپنے شوہر کی خامیاں, کوتاہیاں, لغزشوں کو, کمزوریوں کو چھپائے. تو دونوں ایک دوسرے کو پروٹیکشن پرووائڈ کرتے ہیں. لیکن بعض اوقات کچھ شوہر اتنے سیدھے سادھے ہوتے ہیں کہ بیچارے عورت کو ڈیفینس کرنے کے چکر میں بہت ساری باتیں اگل دیتے ہیں جس سے ان کی جگہ زائی ہوتی ہے. ایک شوہر جو بہت کوآپریٹو ہوا کرتے تھے اپنی بیوی کے ساتھ, ایک دفعہ چھت پر اپنی بیگم کے ساتھ کپڑے سکھوا رہے تھے, یعنی کپڑے تار پہ ڈالتے تھے وہ, اور بیگم دھو دھو کے ان کو دیتی تھی. ان کے دوستوں نے دیکھ لیا, اور شام کو جب وہ دوستوں کے ساتھ نکڑ بے گلی کے بیٹھے تو دوست نے ریکارڈ لگانا شروع کر دیا کہ تم تو بڑے جورو کے غلام ہو, تم جو ہے اس کے ساتھ جو ہے وہ کپڑے دھلوا رہے ہو. پہلے تو انہوں نے انکار کیا, اور جب انہوں نے دیکھا کہ بھائی تمام ثبوت موجود ہیں, تمام گواہان موجود ہیں, تو غصے میں آ کے انہوں نے کہا کہ اگر میں اس کے ساتھ کپڑے سکھوا رہا ہوں تو کیا ہوا, صبح وہ میرے ساتھ پراٹھے بھی تو بنواتی ہے, تو میں اس کی مدد کرتا ہوں, وہ میری مدد کرتی ہے. تو بہرحال اتنے سیدھے سادھے شوہر بھی ہوتے ہیں, لیکن پراٹھے بنوانے میں اور کپڑے دھلوانے میں بھی مدد کرنے میں کوئی آر نہیں. حج اور عمرے کا ثواب ہے. اچھا, ہمیں معلوم ہو کہ آپ لطیفے آپ کو پسند ہیں, تو تین چار لطیفے ہر درس میں ہم رکھ دیا کریں. آیت ہے, فلما ذاق الشجرۃ بدت لهما سوآتهما واتفقا یخصفان علیهما من ورق الجنۃ. دیکھیں یہ حقیقت ہے کہ بعض اوقات نیکیوں کی توفیق گناہوں کی وجہ سے نہیں ہوتی. مولا سے کسی نے کہا کہ میں کل نماز شب میں نہ اٹھ سکا, تو مولا نے کہا کہ تیرے گناہ نے تیرے ہاتھ پیر باندھ دیے تھے. جب بی بی حوا اور جناب آدم سے ترک اولا ہوا اور وہ شجر ممنوع کا پھل کھا بیٹھے, تو کیا ہوا, ان کے ستر, ان کے جسم کے وہ اس سے جو پوشیدہ تھے وہ ایک دوسرے پہ نمایاں ہو گئے, آیا ہو گئے. فلما ذاق الشجرۃ بدت لهما سوآتهما, بس جب انہوں نے اس درخت کا مزہ چکھا تو ان کے جسم کے چھپے ہوئے حصے نمودار ہو گئے. واتفقا یخصفان علیهما من ورق الجنہ, اور وہ جنت کے پتوں کو جوڑ کر اپنے یہ مقام ستر چھپانے لگے. تو اگر آپ کا حجاب کا جی نہیں چاہتا, حجاب کرنے میں الجھن ہوتی ہے, تو آپ دیکھیے کون سا ایسا گناہ ہے جو حجاب میں مانے. اس کے علاوہ اللہ اپنے رسول کو, ان کی بیویوں کو, ان کی بیٹیوں کو, اور مومنین کی عورتوں کو ایک بہت سخت جو حکم دے رہا ہے, جو کہ تمام کا تمام تمام عورتوں پہ لاگو ہوتا ہے, مخصوص عورتوں پہ نہیں. یا ایھا النبی قل لازواجک وبناتک ونساء المؤمنین, اے نبی اپنے آپ اپنی بیٹیوں, بیویوں اور اہل ایمان کی عورتوں سے کہہ دیجئے, یدنین علیہن من جلابیبہن, کہ وہ باہر نکلتے وقت اپنے اوپر چادر بطور گھونگھٹ لٹکا لیا کرے. ذالک ادنا ان یعرفن ان یعرفن فلا یؤذین, یہ طریقہ قریب تر ہے کہ وہ پہچان لی جائیں اور ستائی نہ جائیں. یعنی رسول کی گھر کی عورتوں کو, ان کی بیویوں بیٹی کو اور بیٹیوں کو, اور مومنین کی عورتوں کو, کہ یدنین علیہن جلابی بن جلابی بہن, کہ اپنے اوپر چادر بطور گھونگھٹ لٹکا لیا کریں. یہ آیت عموماً حجاب کی حکمت یا حجاب کے حکم کے طور پہ اکثر کوٹ کی جاتی ہے. اللہ تعالیٰ ایک جگہ اور فرماتا ہے سورہ احزاب آیت نمبر 33 میں, وَقَرْنَا فِي بُيُوتِكُنَّ وَلَا تَبَرَّجْنَا تَبَرُّجَ الْجَاهِلِيَّةِ الْأُولَى, اور جب تم اپنے گھروں میں ٹکی رہو, قرار پاؤ, اور عہد جاہلیت کا سا اظہار زینت نہ کرو, یعنی بلا ضرورت نہ نکلو اور اپنی زینت کو بھی ظاہر نہ کرو. اور یہ وہی سورہ احزاب کی آیت نمبر 33 ہے جس میں اللہ تعالیٰ نے اہل بیت کا تذکرہ بھی کیا ہے. اللہ تعالیٰ ایک جگہ فرماتا ہے, وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا فَاسْأَلُوهُنَّ مِن وَرَاءِ الْحِجَابِ, اور جب تم ازواج نبی سے کوئی چیز مانگو تو پردے کے پیچھے سے مانگا کرو، یہ تمہارے دلوں کے لیے اور ان کے دلوں کے لیے پاکیزگی کا زیادہ باعث ہے۔ یعنی عورت سے کوئی لین دین رکھنا ہے، بات چیت کرنی ہے، تو اس میں بھی ایک حجاب اور ایک رکاوٹ ہونی چاہیے۔ اس طرح کی مکس گیدرنگ اور فری انٹریکشن نہیں ہونا چاہیے جس طرح ایک مرد کا مرد کے ساتھ ہوتا ہے۔ ہماری گفتگو کا پانچواں مرحلہ چند فقہی ٹپس یا مسائل بنیادی طور پہ جو ہر کسی کو اپنے ذہن میں رکھنی چاہیے۔ درود پڑھ دیں محمد والے محمد۔ حجاب کی حدود سوائے چہرے اور ہتھیلیوں کے تمام بدن ڈھانپنا ہوگا، اور اگر ان پر زینت والی چیز ہو تو انہیں بھی چھپانا ہوگا۔ یہ ایک جنرل فارمولا ہے، ایک عمومی کلیہ ہے، تفصیلات آپ توزیر مسائل اور دیگر فقہی کتابوں میں دیکھ سکتے ہیں۔ حجاب کی شرائط شفاف نہ ہو، یعنی سی تھرو نہ ہو، ٹرانسپیرنٹ نہ ہو، تنگ نہ ہو، یعنی چست اور تنگ نہ ہو کہ جسم کے اعضاء اور ان کے ابھار نظر آئیں، زینت نہ ہو، یعنی آپ نے کوئی ایسی چیز یعنی اسکارف ایسا رنگ برنگا یا فلم بوائنٹ قسم کا پہنا ہوا ہے جو خود ایک اٹریکشن کا سبب بن رہا ہے۔ بعض اوقات ایسے حجاب، اسکارف، چادریں خواتین پہنتی ہیں جو خود ایک اٹریکشن کا سبب ہے، تو وہ آپ کے پردے کی افادیت کو کھو دیتا ہے۔ افراد جن سے حجاب کرنا ہے، ہر نامحرم سے، چاہے کزن، دیور، قریبی رشتہ دار ہی کیوں نہ ہو۔ اکثر لوگ جب کسی لڑکی سے شادی کرتے ہیں تو لوگ یہ کہتے ہیں بھائی اس کی بہن سے تم شادی نہیں کر سکتے، کیونکہ دو بہنوں کو ایک ساتھ نکاح میں شریک نہیں کیا جا سکتا۔ تو اکثر لوگ فتویٰ دے دیتے ہیں کہ بس اب وہ اس کو چاہیے کہ وہ تمہارے سامنے پردہ نہ کرے۔ تو یہ علت نہیں ہے، وہ بہرحال آپ شادی نہیں کر سکتے، لیکن اس لڑکی یعنی جو آپ کی بیوی ہے اس کے مرنے کے بعد یا طلاق کی صورت میں تو بہرحال کر سکتے ہیں بعد میں، چنانچہ وہ بھی جو ہے حجاب کے ساتھ آپ کے سامنے آئے گی۔ حجاب کی عمر 9 سال عمری مکمل ہونے پر ہے، اور مردوں کی بلوغت کی عمر جو ہے 15 سال اور عورتوں کے لیے، لڑکیوں کے لیے 9 سال ہے، اور یہ قمری سال ہے، عیسوی سال نہیں ہے، اور قمری سال عیسوی سال سے پہلے ہو جاتے ہیں۔ اس کی کیلکولیشن بھی ایک ویب سائٹ اگر کبھی ہوا تو ہم آپ کو بتا دیں گے کہ کس طرح جو ہے اپنی ڈیٹ آف برتھ جو آپ کے اکثر لوگوں کو انگلش میں یاد ہوتی ہے اس کو اردو میں ہم کیسے کنورٹ کریں اور اسلامی ڈیٹ میں، اور کس طرح اپنی ایگزیکٹ عمر معلوم کریں۔ مطلب 6 مہینے یوزولی لوگ ڈفرینس رکھتے ہیں ارلی کا، پہلے بالغ ہونے کا۔ متبذل عورت ایسی عورت جو حجاب نہ کرتی ہو دیکھنا جائز ہے، بشرط یہ کہ قصد لذت نہ ہو۔ جیسے ٹیچر ہے، ڈاکٹر ہے، استاد، یا کوئی ایسی خاتون جس سے آپ کا روزانہ کا میل ملاپ ہو، ملنا جلنا ہو، یا وہ متبذلہ ہو۔ لیکن عورت اگر حجاب کرتی ہو، یعنی آپ کی روٹین میں اس سے ملنا شامل ہو، حجاب کرتی ہو، تو اس کے وہ حصے دیکھنا جو ہے جائز نہیں کہ جو غلطی سے یا قصد سہون جو ہے وہ چھپانے سے رہ جائے۔ مردوں کے وہ حصے جو عمومی طور پہ ڈھکے رہتے ہیں حجاب کے حکم میں، چنانچہ مردوں کی ریسلنگ دیکھنا عورت کے لیے ممنوع ہے، یا ایسے کھیل جس میں مردوں کے جسم کو اوورلی ایکسپوز کیا گیا ہو، عام صورت سے زیادہ، عام صورتحال یا عام انداز سے زیادہ۔ تو اکثر عورتیں عموماً اس بات کو سنجیدگی سے نہیں لیتی کہ عورت کو مرد نہ دیکھے، لیکن عورت سمجھتی ہے کہ میں آزاد ہوں مرد کو دیکھنے کے لیے۔ اب آئیے بی بی سیدہ کی ذات مقدسہ کی طرف چلتے ہیں اور معلوم کرتے ہیں کہ ان کا حجاب کیسے تھا۔ ایک درود پڑھ دیں محمد والے محمد۔ ایک دفعہ رسول اللہ خطبہ دے رہے تھے مسجد نبوی میں، اور انہوں نے یہ سوال کیا کہ بہترین عورت کون ہے، یا عورت کے لیے بہترین کیا چیز ہے۔ چنانچہ کوئی صحابی صحیح جواب نہیں دے سکا۔ سلمان فارسی بی بی سیدہ کے حجرے کی طرف گئے اور دیوار سے باہر میں کھڑے ہو کے سوال کیا کہ بی بی رسول اللہ نے یہ سوال کیا ہے، آپ اس کا کیا جواب دیتی؟ انہوں نے جواب دیا کہ بہترین عورت وہ ہے، یا عورت کے لیے بہترین یہ ہے کہ وہ نہ تو کسی عورت مرد کو دیکھے اور نہ ہی مرد اس کو دیکھے۔ تو یہاں پہ دونوں کنڈیشن آ گئی، اپنے آپ کو بھی مردوں کی نگاہوں سے چھپانا ہے اور خود بھی مردوں کو دیکھنے سے گریز کرنا ہے۔ اور ہمیں ملتا ہے کہ ایک دفعہ رسول اللہ کے گھر میں ایک نابینا صحابی آئے تو بی بی سیدہ اٹھ کے جانے لگی تو رسول اللہ نے کہا کہ تم کیوں جا رہی ہو، تو نابینا ہے؟ تو آپ نے کہا کہ میں تو نابینا نہیں، اور یہ بھی تو ہو سکتا ہے کہ یہ میرے بدن کی خوشبو سونگھ لے. تو رسول اللہ نے بے اختیار کہا انکا بدعت منی، بے شک تم میرے جسم کا ٹکڑا ہو، یعنی جو میرے دل میں بات ہوگی، جو میری زبان پر بات ہوگی، وہی تمہارے دل اور تمہاری زبان پر بات ہوگی. بی بی سیدہ پوری زندگی اس حجرے میں رہی یا اس گھر میں رہی، اس جگہ رہی کہ جو مسجد نبوی سے متصل تھا، اور آپ کے حجرے سے رسول اللہ کا ممبر چند قدم کے فاصلے پر تھا. اگر وہ اپنے حجرے سے نکلتی تو رسول اللہ کو صاف طور پہ دیکھ سکتی تھیں، ان کا خطبہ سن سکتی تھیں، ان کے پیچھے نماز پڑھ سکتی تھیں، لیکن عمر بھر انہوں نے اپنے حجرے سے قدم باہر نہیں نکالا. عمر بھر جو ہے وہ باہر نکل کے رسول اللہ کو نہیں سنا، ان کے پیچھے نماز نہیں پڑھی. تو یہ جناب سیدہ کی حجاب کی معراج تھی کہ انہوں نے چند قدم جو ہے اپنے حجرے سے باہر نکلنا جو ہے وہ ضروری نہیں سمجھا. اور جب خطبہ فدق کے پہ احتجاج کے لیے اپنے گھر سے نکلیں خلیفہ وقت کے دربار میں جانے کے لیے، تو کہا یہ جاتا ہے کہ اپنی قد و قامت کی 7 محجبہ خواتین بنی ہاشم سے لیں، اور اس طرح مدینہ کی گلیوں میں جا رہی تھی، چل رہی تھی، کہ لوگ مشخص معین نہیں کر سکتے تھے کہ اس میں فاطمہ کون ہے. یعنی اپنے آپ کو اتنا زیادہ لوگوں کی نظروں سے چھپانا کہ لوگ یہ بھی نہ سکیں کہ یہ دیکھو یہ عورت ہے، یہ لڑکی ہے، یہ شخصیت ہے کہ جو فاطمہ ہے. حتیٰ کہ مرنے سے پہلے، شہادت سے پہلے، اور جو غمگین تھی، غمگین تو وہ رسول اللہ کی شہادت کے بعد سے تھی، تو اسماء بنت امیس سے کہا کہ مجھے ڈر لگتا ہے، مجھے خوف آتا ہے، مجھے برا لگتا ہے یہ سوچ کر کہ جب میرا جنازہ لے کے جایا جائے گا تو لوگوں کی نظریں میری میت پہ، میرے جسم پہ پڑیں گی. حالانکہ کفن ڈھپا ہوا ہوگا، لیکن اس کے باوجود ان پر گوارا نہیں تھا. چنانچہ اسماء بنت امیس نے ان کو یہ ایک آئیڈیا دیا کہ میں جہاں رہتی تھی یعنی حبشہ، وہاں پہ مردے کے لیے جو ہے وہ تابوت بنایا جاتا تھا، اور اس تابوت میں اس مردے کو رکھ کر لے جایا جاتا تھا اور اس کو جو ہے وہ دفنا دیتے ہیں. تو جناب سیدہ یہ سن کر بہت زیادہ خوش ہوں، اور کہتے ہیں کہ رسول اللہ کی شہادت کے بعد وہ پہلی مرتبہ مسکرائی تھی. تو جناب سیدہ نے نہ صرف اپنی زندگی میں، بلکہ اپنی زندگی کے بعد بھی اپنے حجاب کو برقرار رکھا. کہتے ہیں کہ جب بی بی کے در کو آگ لگی تو بی بی جو ہے وہ گھر کے اندر تھی، اور جب آگ لانے والوں کو کہا گیا کہ یہ وہ در ہے کہ جہاں پر رسول اللہ کی بیٹی فاطمہ رہتی ہیں، تو لوگوں نے کہا کہ رہا کریں، یعنی اس کو ان کو اس بات کی کوئی فکر نہیں تھی. حالانکہ رسول اللہ کہہ چکے تھے کہ جس نے فاطمہ کو ناراض کیا اس نے مجھے ناراض کیا، اور جس نے مجھے ناراض کیا اس نے خدا کو ناراض کیا، اور جو خدا کو ناراض کرے وہ اپنا ٹھکانہ جہنم میں بنا لے. مگر یہاں یہ بات ہم کہیں گے کہ بی بی جب آگ لگا ہوا دروازہ آپ کے اوپر گرا تو آپ اس گھر میں موجود تھیں جہاں آپ کے شوہر اور بچے موجود تھے. آگ لگنے پر آپ اپنے گھر کے اندر ہی رہیں، لیکن کربلا میں آئیے کہ دیکھیے کہ جب خیموں میں آگ لگی تو بی بیاں ایک خیمے سے دوسرے خیمے، دوسرے خیمے سے تیسرے خیمے کی طرف بھاگ رہی تھیں، اور بالآخر جب ایک خیمہ بچ گیا تو بی بی زینب نے سید السجاد سے کہا کہ ہم آگ میں جل جائیں یا باہر نکل جائیں. تو سید السجاد نے کہا کہ جان بچانا واجب ہے، اور پھر بی بیاں خیموں سے نکلیں. اس کے بعد بازار کوفہ، دربار شام اور لوگوں کا اجدہام. علی لعنۃ اللہ علی القوم الظالمین. اس گفتگو سے متعلق اگر آپ کے ذہن میں کوئی سوال ہے تو آپ کر سکتے ہیں، لیکن سوالات سے پہلے ایک صلوات.
برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطاهرين.